रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अर्थ सम्बन्धी 3 विधेयक प्रमाणीकरण। आफ्नो नेतृत्वमा सरकार सञ्चालनमा आएको 1 वर्षमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न 9 स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आग्रह। बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 मृत्यु भएको प्रहरीद्वारा जानकारी। र सिरियामा साम्प्रदायिक झडप हुँदा कम्तीमा 30 मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको 1 वर्षमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बनेको 1 वर्ष पुग्न लाग्दा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको 1 वर्षमा नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानूनहरू संशोधन भएको बताउनुभयो। संशोधनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ़दै गएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनर्विचार गरिने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको 43 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय अवस्थामा दुरूपयोग हुने गरेको पाइएकाले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाट भटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई सम्मान प्रदान गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता प्रस्तुत भएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्झौता प्रस्तुत गर्दै सम्झौताले समुद्रमा अवैध अनियमित रूपमा माछा मार्ने तथा यस्ता क्रियाकलापलाई सघाउ पुग्न दिइने अनुदानलाई निषेध गरेको बताउनुभयो। यो सम्झौता सन् 2022 स्विजरल्याण्डको जेनेभामा विश्व व्यापार संगठनको सम्मेलनमा पारित भए पश्चात सदस्य राष्ट्रहरूबाट स्वीकृतिका लागि खुल्ला गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले संघीयताको कार्यान्वयनसँगै तीव्र शहरीकरणको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले रसुवा जिल्लामा हिमताल फुटेर आएको बाढ़ीका कारण त्रिशुली करिडोरमा सञ्चालनमा रहेका जलविद्युत आयोजना तथा प्रसारण संरचनामा गम्भीर क्षति पुगेको बताउनुभयो। यस्तै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले केही जिल्लाहरूमा लामो समयदेखि वृद्धा जग्गा कमाउनेहरूको नाममा दर्ता हुन बाँकी रहेकाले आवश्यक कानूनी प्रबन्ध मिलाई वास्तविक किसानका नाममा वृद्धा जग्गा दर्ता गराउने प्रक्रिया थाल्ने कार्य भइरहेको बताउनुभयो। बैठकमा घुस डील प्रकरणमा मन्त्रीको संलग्नता रहेको बारे सांसदहरूको पूरक प्रश्नमा मन्त्री अधिकारीले बाहिर आएका टीका टिप्पणीको आधारमा आरोप लगाउन नहुने समेत बताउनुभयो। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात आवागमनलाई चुस्त बनाउन बढ़ी आगमन हुने र त्रिदेशीय सम्बन्धलाई जोड्ने सड़क क्षेत्रलाई प्राथमिकता दिई विकास निर्माणका कार्य गरिरहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालय सम्बन्धी प्रश्नको उत्तर दिँदै सरकारले अहिलेसम्म 472 हिमाल आरोहणका लागि खुल्ला गरेकामा यसको सूचना प्रवाह र प्रचार प्रसार कार्यलाई थप प्रभावकारी बनाइएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा प्रशासनिक त्रुटि मात्र नभई लामो समयदेखि चलेको गम्भीर अनुसन्धानको विषय भएकाले यसमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग विशेष समय मागी बोल्दै अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरूप संविधानको कार्यान्वयन गर्न गम्भीर नभई पुरानै शासकीय शैलीमा सेवा प्रवाह गर्नुले अहिले जनतामा चरम निराशा र असन्तुष्टि बढ़ेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले हिमाल पहाड़ र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रूपमा रहेकाले यसबाट चलचित्र सँगसँगै रोजगारी पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण नेपालको एनटीभी वर्ल्ड असोज 3 गते भित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित नेपाल टेलिभिजनमा उहाँले एनटीभी वर्ल्डको तयारी भइरहेकामा निरीक्षण गर्दै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो। मन्त्री गुरूङले एनटीभी वर्ल्डले विश्वमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले संचालनमा छिटो जोड़ दिनुपर्ने बताउनुभयो। संचार मन्त्रालयका सचिव राधिकार्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटीभी वर्ल्डका कार्यक्रम प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो। पीएसबीका अध्यक्ष डाक्टर महेन्द्र विष्टले एनटीभी वर्ल्डको मर्म र उद्देश्य पूर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब
रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका 9 वटै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै जिल्लाका 9 वटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष अभियान सञ्चालन गर्न आग्रह गरेको हो। गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका 1 निगालीमा छाउगोठमा सुतिरहेकी 28 वर्षीय कमला दमाएको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्लाधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। कोशी प्रदेशका 14 वटै जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भएका छन्। प्रदेश खोप समन्वय समितिले आज मोरङको विराटनगरमा बसेको बैठकमा गत वैशाख 27 देखि यही असार 30 गतेसम्ममा प्रदेशका 1,157 वडा र 137 स्थानीय तह तथा 14 वटै जिल्लाले पूर्ण खोप सुनिश्चितता दिगोपना भएको जानकारी दिएको छ। कोशी प्रदेशलाई यही असार 32 गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर राधिका थपलियाले जानकारी दिनुभयो। यस्तै काठमाडौँ जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज काठमाडौँमा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो। दाङको पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका 2 का 17 वर्षीय विधान केसी र 18 वर्षीय कुशल बुढामगर रहेका प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका 2 जनाको गोताखोर सहितको टोलीले खोजी गरी शव निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो। रेडियो नेपाल पूर्व कर्मचारी समाजको प्रथम साधारण सभाले श्याममान श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा गौतम तिमिला, सचिवमा प्रेम प्रसाद भट्टराई, सहसचिवमा राजेश पाण्डे र कोषाध्यक्षमा प्रदीप कुमार खनाल चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा धन लामा, मीरा राणा, पूर्ण कुमार थापा, सूर्य बहादुर तण्डुकार, भरत घिमिरे र भुवनेश्वर श्रेष्ठ चयन हुनुभएको छ। निर्विरोध निर्वाचित कार्य समितिको कार्यकाल 2 वर्षको रहनेछ। सिरियामा साम्प्रदायिक झडप हुँदा कम्तीमा 30 जनाको मृत्यु भएको छ। दक्षिणी शहर सोइदामा बेदुइन सुन्नी जनजाति र डुज धार्मिक अल्पसंख्यक लडाकुको बीचमा हिंसा भड्किएपछि दर्जनौं मानिस घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको अधिकारीले बताएका छन्। गत डिसेम्बरमा बशर अल असद शासनको पतनपछि विभिन्न अल्पसंख्यक समूह बीचमा मतभेद बढेको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतका धेरै क्षेत्रहरूमा सरकारको एक वर्ष उपलब्धि पूर्ण रहेको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताउनु भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रिय समाचार समिति संघको कुराकानीमा अर्थमन्त्री पौडेलले यस अवधिमा अर्थतन्त्रको आकार 4 खर्बले बढ़ेको, लगानी मैत्री वातावरण निर्माण गर्न सरकारले धेरै नीतिगत तथा कानूनी सुधारहरू गरेको, निजी क्षेत्रको गुनासा तथा माग सुनवाई र आत्मविश्वासमा वृद्धि भएको, निर्माण क्षेत्रका गुनासा र माग सुनवाई भएको बताउनुभयो। यस वर्ष रेमिट्यान्स बढ़ेको, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि भएको, संचित पर्याप्ततातर्फ चालू आर्थिक वर्षमा 17 महिना वस्तु आयात र 14 महिना वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो। तापनि लक्ष्य अनुसारको राजस्व संकलन, पूँजीगत खर्चमा थप वृद्धि र ग्रे लिस्टबाट बाहिर निस्कने कुरा अर्थतन्त्रका चुनौतीका रूपमा रहिरहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले समग्रमा मौद्रिक नीति र बजेटको प्रभावकारिताको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउन सकिने विश्वास जनाउनुभयो। देशभर गरी करिब 60% धान रोपाई भएको छ। देशभरमा गरी करिब 14 लाख हेक्टर जमीनमा रोपाई हुने गर्दछ, जसमध्ये सोमबारसम्म 8 लाख हेक्टर बढ़ी जमीनमा रोपाई भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको प्लेयर अक्सन हुने भएको छ। इन्फिनिटी डिम्स प्रहरीको आयोजनामा यही भाद्र 20 देखि 28 गतिसम्म हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको दोस्रो सिजनका लागि खेलाड़ीको अक्सन हुन लागेको हो। अक्सन श्रावण 2 गते काठमाडौँमा हुनेछ। नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा यो अक्सन टर्निङ पोइन्ट हुन सक्ने आयोजक पक्षले अपेक्षा गरेको छ। प्रत्यक्ष बोलीबाट सहभागी 6 टोलीले राष्ट्रिय स्टार खेलाड़ी, नयाँ प्रतिभा र उदयमान खेलाड़ीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन्। मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु16 युथ लीगमा साबिक विजेता चर्च बोइज विरूद्ध 4-3 गोलको रोमाञ्चक जीत दर्ता गरेको छ। सोमबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न पहिलो खेलमा मनाङको जीतमा राम आर्जेलले 2 तथा रोहन थापा मगर र धर्मेन्द्र बोहराले समान 1 गोल गरे। चर्च बोइजका लागि सुशान्त थापा मगरले 2 गोल गर्दा सुजित लामाको नाममा 1 गोल रह्यो। जीतसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। 4 खेलमा 3 जित र 1 बराबरीका साथ 10 अङ्क जोड्दै मनाङ हालका लागि 2 स्थानमा उक्लिएको छ। गोल भिन्नताका आधारमा मसिन्द्र मनाङ भन्दा अगाडि छ। लीगमा चर्च बोइजको यो 3रो हार हो। 3 अङ्क जोडेको चर्च बोइज 10 स्थानमा झर्यो। अर्को खेलमा फ्रेन्च क्लबले विभागीय चोली त्रिभुवन आर्मी क्लबलाई 3-0 गोलले पराजित गरेको छ। सोमबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा आर्मीले फ्रेन्च क्लबसँग 3-0ले पराजित भएको हो। फ्रेन्चको जितमा पुरम श्रेष्ठ र मनदीप ढुङ्गानाले समान 1 गोल गरे। अर्को गोल फ्रेन्चले आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो। हारसँगै 4 खेलमा 3 अङ्क जोडेको आर्मी 11 स्थानमा झरेको छ। समान खेलमा 3रो जित हासिल गरेको फ्रेन्च क्लब 4 स्थानमा छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अर्थ सम्बन्धी 3 विधेयक प्रमाणीकरण। आफ्नो नेतृत्वमा सरकार सञ्चालनमा आएको एक वर्षमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न 9 स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आग्रह। बबई नदीमा पौड़ी खेल्ने क्रममा डुबेर 2 मृत्यु भएको प्रहरीद्वारा जानकारी। र सिरियामा साम्प्रदायिक झडप हुँदा कम्तीमा 30 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।